up in the air, he's getting under it. This could be victory. It is. Pakistan win the World Cup.
इमरान खान का ये कहूंगा कि उनमें जनून तब भी था अब भी नजर आता है.
सबसे बड़ा इशू है वो करप्शन जिस पे इमरान भाई हमेशा से बात करते हुए हैं.
बट क्रेडिट जाता है फखर को क्योंकि चाहे क्लब मैच हो जो भी मैच हो
फखर जमान की एंट्री से पाकिस्तान के क्रिकेट का या बैटिंग का या ओपनिंग का माइंडसेट चेंज हुआ.
सियासी तब्दीली का पाकिस्तान क्रिकेट बोर्ड पर कितना असर. खिलाड़ी इमरान खान को क्यों पसंद करते हैं. फखर जमान के आने से पाकिस्तानी बैटिंग की सोच तब्दील और भारतीय नौजवान एथलीट और जिमनास्ट के कारनामे. खेल के मैदान से अब्दुल रशीद शकूर का सलाम. पाकिस्तान में इंतखाबी अमल मुकम्मल हो चुका और पाकिस्तानी क्रिकेट टीम के साबिक कप्तान इमरान खान की जमात तहरीक इंसाफ इन इंतखाबात में सबसे ज्यादा नशिस्तें जीतने वाली जमात के तौर पर सामने आई है. जी हां, वही इमरान खान जिनकी क़यादत में पाकिस्तान 1992 के आलमी कप में फातेह आलम बना था. जिंदगी के दीगर शोबों की तरह खिलाड़ी खुसूसन क्रिकेटर्स भी इलेक्शन के मौके पर खासे मुतहरिक नजर आए. वसीम अकरम वोट देने के लिए खास तौर पर इंग्लैंड से पाकिस्तान आए. मोहम्मद हफीज, हसन अली, मोहम्मद आमिर, रोमान रईस, सना मीर और कई दूसरे खिलाड़ियों ने भी वोट कास्ट करने के बाद अपनी तस्वीर ट्विटर पर पोस्ट की. इसी तरह शुएब अख्तर, इंजमामुल हक, अंपायर अलीम डार और साबिक लेग स्पिनर मुश्ताक अहमद के वीडियो पैगाम ट्विटर पर दिखाई दिए. इमरान खान की जीत के बाद कई खिलाड़ियों के मुबारकबाद वाले पैगाम भी सामने आए जिनमें भारतीय क्रिकेटर्स बिशन सिंह बेदी और कपिल देव नुमाया थे.
जब आपको रिस्पॉन्सिबिलिटी कंट्रीज की आती है तो वो अलग तरह की होती है. इमरान खान का ये कहूँगा कि उनमें जनून तब भी था अब भी नज़र आता है. 25 साल लग गए उनको मेहनत करते करते इस मुकाम पर पहुँचते हुए. लेकिन ये कहूँगा कि उनमें वो एक सोच है लीडरशिप की और उम्मीद करता हूँ कि उनकी ये जो कामयाबी हुई है ये बेहतरी की तरफ पाकिस्तान की जाए और जब बेहतर की तरफ जाएंगे तो हमें बड़ी खुशी होगी.
ये थे भारतीय ऑलराउंडर कपिल देव. मैंने शाहिद आफरीदी को जहमत दी और उनसे पूछा कि क्रिकेटर्स की अक्सरियत इमरान खान की हिमायत करती आई है, इसकी वजह क्या सिर्फ ये तो नहीं कि इमरान खान भी एक क्रिकेटर हैं या इसकी वजह कुछ और भी है.
जहाँ तक इमरान भाई का ताल्लुक है, इमरान भाई एक नो डाउट होप तो है ही, इसलिए एक चेंज देखना चाहती है हमारी आवाम. जो सिस्टम है, जिस सिस्टम में हम 17 साल से घूम फिर रहे हैं और जिस सिस्टम में हम चल रहे हैं और जो सियासतदान इस चीज को लेके चल रहे हैं, तो आई थिंक इस मुल्क का जो सबसे बड़ा इशू है वो करप्शन जिस पे इमरान भाई हमेशा से बात करते हुए हैं. जो हम सबको ये रियलाइज बिल्कुल होता है कि करप्शन ही सबसे बड़ा इस मुल्क का मसला है. ऊपर से नीचे करप्शन बहुत ज्यादा फैली हुई है. तो आई थिंक वो सारी चीज़ें हैं. सिस्टम को चेंज करने में थोड़ा टाइम ज़रूर लगेगा, ज़रूर लगेगा. इमरान भाई का विजन था, उनकी सोच थी, जिसकी वजह से आज वो, उनकी नीयत की वजह से आज अल्लाह ताला ने उनको इस इम्तिहान, मैं कहूँगा कि इम्तिहान में डाला है और अल्लाह करे कि उस इम्तिहान को वो अच्छी तरह हल कर सके. सबको इमरान भाई को सपोर्ट करने की ज़रूरत है. इवन कि मीडिया का बहुत अहम रोल होगा कि इस मुल्क को तरक्की की तरफ लेके जाने में, इमरान भाई के विजन को समझने में. आई थिंक हम सबको मिलके सपोर्ट करना पड़ेगा और इमरान भाई को चीज़ों पे खुद नज़र रखनी पड़ेगी खुद से.
पाकिस्तान में जब भी सियासी तब्दीली आती है ये सवाल जरूर किया जाता है कि पाकिस्तान क्रिकेट बोर्ड में इस तब्दीली का क्या असर होगा. इस वक्त भी यही सवाल लोगों के जहनों में मौजूद है कि क्या नजम सेठी इमरान खान के इख्तदार में आने की सूरत में पीसीबी के चेयरमैन का ओहदा बरकरार रख सकेंगे. मैंने सहाफी और तजियाकार उस्मान समयुद्दीन से पूछा तो क्या इस बार भी पीसीबी में तब्दीली का कोई इम्कान मौजूद है.
इतना आसान शायद ना हो उन्हें नजम सेठी को भी हटाना और शायद इतना रीजनेबल भी ना हो उन्हें हटाना. इसलिए आई थिंक जिस तरह से एक तो टीम हैंडल हुई है पिछले 2-3 साल में, थोड़ी स्टेबिलिटी आ गई है टीम में. दूसरी जो उनकी अचीवमेंट्स हैं नजम सेठी की, पीएसएल लाना पाकिस्तान में, जो मैचेस खेले गए हैं पाकिस्तान में, उनकी अचीवमेंट्स हैं इतनी कि इतना आसान नहीं होगा. एंड आई थिंक एट द वेरी लीस्ट मैं तो ये कहूँगा कि फ़ौरन शायद चेंज वैसे भी ना आए. इसलिए अभी और भी बहुत सारी मसाइल हैं मुल्क में और हाई प्रायोरिटी जो इमरान खान जिन्हें देखेंगे, तो आई थिंक इमीडिएटली शायद चेंज ना आए.
स سابق کپتان اور کرکٹ کمنٹیٹر رمیز راجا نے زمبابوے کے خلاف دوسرے ون ڈے کے بعد ٹویٹ کیا تھا کہ اگر زمبابوے کی اس ٹیم کے خلاف کوئی ڈبل سینچری نہیں بنتی تو پھر کس کے خلاف بنے گی۔ ایسا دکھائی دیتا ہے کہ جیسے اس ٹویٹ کا سب سے زیادہ اثر فخر زمان نے لیا، کیونکہ چوتھے ون ڈے میں وہ ڈبل سینچری بنانے والے پہلے پاکستانی بیٹسمین بن گئے۔ میں نے رمیز راجا سے بات کی اور ان سے پوچھا کہ آپ کے اس ٹویٹ کا مقصد کیا تھا۔
مجھے ایسے ہی لگ رہا تھا کہ شاید یہ انسینٹیو ہو ان کو اس طرح سے سوچنے پہ، یہ مجبور کرے اس پاکستان ٹیم کو کہ یہ ٹیم جو ہے یہ ہلکی ہے اور ہم اس کو اتنی اس کی دھنائی کریں گے کہ پھر ہم سے دوبارہ یہ کھیلنے سے پہلے دو دفعہ سوچیں گے۔
فخر زمان سے بہت فرق پڑا ہے، ان کے ایک طرح سے ایگریشن سے بہت زیادہ اپوزیشن جو ہیں، بہت ساری کوالٹی اپوزیشنز مارجنلائز ہو جاتی ہیں۔
کریڈٹ جاتا ہے فخر کو، کیونکہ چاہے کلب میچ ہو جو بھی میچ ہو، 200 کرنا بہت بڑی بات ہوتی ہے۔
پاکستان کے ایک اور سابق کپتان اور وکٹ کیپر بیٹسمین راشد لطیف بھی فخر زمان کی صلاحیتوں کے معترف ہیں۔ میں نے راشد لطیف سے پوچھا کہ فخر زمان پاکستان کی بیٹنگ کے انداز میں تبدیلی لانے میں کتنے معاون ثابت ہوئے ہیں۔
فخر زمان کی انٹری سے پاکستان کے کرکٹ کا یا بیٹنگ کا یا اوپننگ کا مائنڈ سیٹ چینج ہوا۔ پریشر مڈل آرڈر پہ نہیں آ رہا، اب مڈل آرڈر پہ پریشر اس لیے نہیں آ رہا کہ فخر زمان ہے، وہ ٹاپ بالنگ کو اڑا کے رکھ دیتا ہے۔ آسٹریلیا کو دو دفعہ مارا اس نے زمبابوے میں، انڈیا، یہ تین میچ یاد ہیں، تینوں بڑی ٹیم کے خلاف تھے، دو آسٹریلیا ایک انڈیا، تو اکیلا ہی کھیلا وہ۔ اگر آؤٹ ہو جائے گا تو پاکستان کی ٹیم 250-300 رن کرے گی، اگر نہیں آؤٹ ہوا تو 300+ رن کرے گی، یہ بڑا فیکٹر آ گیا ہے۔ دیکھا جائے تو اس نے اپنی بیٹنگ میں بہت امپروومنٹ لے کے آیا ہے، اس کا جو کھڑے ہونے کا اسٹائل ہے، لیٹ کھیلنا، ہیڈ پوزیشن بہت اچھی ہوتی ہے اس کی، بلے کی پوزیشن بہت اچھی ہوتی ہے، چینج یہ لے کے آئے گا کبھی کبھار نکل کے مار کے اسٹمپ ہو جاتا تھا وہ اب نہیں ہوتا، نئی بال سے ہٹ کے مارنے لگتا تھا، اب ہٹ کے نہیں مارتا، ویٹ کرتا ہے بال کا، کٹ، پل، ڈرائیو، اسٹریٹ ڈرائیو، اندر اسپنر کو کٹ، سویپ، ریمائنڈ کرتا ہے سعید انور کی اگریشن، سعید انور کا سوچنا، سعید انور کی طرح بیٹنگ کرنا، تو وہ چیز نظر تو آ رہی ہے فخر میں۔
راشد لطیف سے میں نے پوچھا کہ کیا آپ کے خیال میں فخر زمان ٹیسٹ میچوں میں بھی اتنے ہی کامیاب ہو سکتے ہیں جیسے وہ ون ڈے اور ٹی ٹوینٹی میں ہوئے ہیں؟
جہاں تک ٹیسٹ میچز کی بات ہے، بالکل میں ایگری کرتا ہوں کہ کھیلنا چاہیے اس کو، ٹیسٹ میچ میں آنے سے ہماری بیٹنگ ڈیپتھ بڑھ جائے گی۔ اظہر علی اسٹرگل کر رہا ہے، وہ اوپن کی وجہ سے اسٹرگل کر رہا ہے، اگر امام اللہ کے ساتھ یہ پارٹنر بن جاتا ہے تو اظہر علی آ جائے گا 3 نمبر پہ، اور اسد شفیق 6 پہ چلا جائے گا، 6 پہ جائے گا اسد شفیق تو وہ پرانی والی فارم میں واپس آ جائے گا۔ تو یہ چھوٹی موٹی ایڈجسٹمنٹ پاکستان کو اپنی بیٹنگ آرڈر میں فخر زمان کی وجہ سے کرنی پڑیں گی۔
یہ تو ہوئی راشد لطیف کی بات، لیکن خود فخر زمان ٹیسٹ کرکٹ کے چیلنج کے لیے کتنے تیار ہیں، سنیے انہی کی زبانی۔
میں یو کے ٹور پہ بھی تھا ٹیم کے ساتھ، اور انفارچونیٹلی میرا ڈیبیو نہیں ہوا، لیکن یہ کہ میں ٹیم کے ساتھ تھا ٹیسٹ سیریز میں بھی، اور میں کوچز کے ساتھ نیٹس میں بھی کافی کام کر رہا ہوں۔ جو ٹیسٹ کرکٹر جس طرح ہوتے ہیں، جو مجھ میں جو حامیہ ہے وہ میں دور کرنے کی کوشش کر رہا ہوں، اور کافی حد تک کی بھی ہے، تو انشاءاللہ امید ہے کہ میں جلد آپ مجھے دیکھیں گے ٹیسٹ میں بھی، اور یہ سارا کوچ اور کپتان پہ ہی ہے کہ وہ کب میرا ڈیبیو کراتے ہیں، لیکن یہ ہے کہ میں اپنی طرف سے ریڈی ہوں، اور میں اور بھی کوشش کر رہا ہوں کہ میں ٹیسٹ کا بھی اچھا پلیئر بن سکوں۔
بھارت میں جہاں کرکٹ کی گونج میں کچھ اور سنائی نہ دے، وہاں نوجوان خاتون ایتھلیٹ اور جمناسٹ کی جیت کسی کارنامے سے کم معلوم نہیں ہوتی۔ تفصیل کے ساتھ دلی سے آدیش کمار گپتا۔
ورلڈ کپ فٹ بال ٹورنامنٹ کی دھمک کے درمیان بھارت کی دو ایتھلیٹوں نے ایسے کھیلوں میں اپنا لوہا منوایا جن میں کامیابی حاصل کرنا تو دور، اس کے بارے میں سوچنا بھی آسان نہیں ہے، اور جب کامیابی ملی وہ بھی گولڈ میڈل کی شکل میں، تو اس کی گونج گھر گھر سے لے کر پارلیمنٹ تک سنائی دی۔ یہ کارنامہ کیا 18 سال کی ہیما داس نے، جنہوں نے ورلڈ انڈر 20 ایتھلیٹکس چیمپئن شپ میں 400 میٹر دوڑ میں 51.46 سیکنڈ کے ساتھ گولڈ میڈل جیتا۔ فن لینڈ میں گولڈ میڈل جیتنے کے ساتھ ہی انجان سی ہیما داس راتوں رات اسٹار بن گئی۔ ورلڈ لیول پر ٹریک ایونٹ میں گولڈ میڈل جیتنے والی وہ پہلی بھارتی ایتھلیٹ ہیں۔
I am first girl of India, track and field gold medalist, so I am very happy. Especially thanks my coaches Nippon sir.
ہیما داس بھارت میں اسم سے آتی ہیں، کھیت ہی ان کا میدان تھا اور انہیں نکھارا کوچ نپون داس نے۔ سرخیوں میں آئی ہیما داس، तो रियो ओलंपिक्स में चौथे नंबर पर रहने और लगातार दो साल चोट से परेशान रहने के बावजूद दीपा कर्मकार टर्की में हुए वर्ल्ड चैलेंज कप में गोल्ड मेडल जीतकर पहली भारतीय जिमनास्ट बन गई।
दो साल के बाद इंजरी था, उसके बाद में कॉम्पिटिशन था, उसमें परफॉर्म किया और फर्स्ट वर्ल्ड कप मेडल आया मेरा, तो मुझे बहुत खुशी है कि मैं बहुत थैंक यू बोलूंगी मेरे कोच नंदी सर को और स्पोर्ट्स अथॉरिटी ऑफ इंडिया जिमनास्टिक्स फेडरेशन को, बिना उनकी सपोर्ट की शायद मैं कमबैक नहीं कर पाती।
एक जानिब दीपा कर्मकार को जिमनास्टिक फेडरेशन का साथ मिला तो दूसरी जानिब एथलीट हिमा दास गोल्ड कोस्ट में हुए कॉमनवेल्थ गेम्स में छठे पायदान पर रहने के बाद गुमनामी में खो गई थी। अब उन पर इनाम की बौछार हो रही है, नौकरी के ऑफर भी। हिमा दास की कामयाबी भारत के उस सिस्टम की पोल खोलती है जहां गोल्ड मेडल मिलने पर वाहवाही लूटने वालों की कोई कमी नहीं है। क्या ही बेहतर होता अगर ये सिस्टम पहले खिलाड़ियों को तैयार करता और फिर डंके की चोट पर सीना ठोकता, तो यकीन भी होता कि अगली कामयाबी के लिए 10-20 साल इंतजार नहीं करना पड़ेगा।
इसी के साथ अब अब्दुल रशीद शकूर को इजाजत दीजिए।